بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين، أما بعد. جي آج مجلس نمبر 39 ہے، ملکہ یادداشت. یادداشت کا مطلب کیا ہے؟ یہ پہلے بھی ایک ٹرمنالوجی اور کیا بولیں گے اس کو، ایک اصطلاحات گزری ہے تصوف کی، اس کا مطلب سمجھانا چاہتے ہیں اور اس کو حاصل کرنے کا طریقہ. نماز کے اندر نہ ذکر لسانی چاہیے نہ ذکر قلبی. ایک ملفوظ ہے، حضرت والا نے ارشاد فرمایا، نماز میں نہ ذکر لسانی کرے اور نہ قلبی. خود توجہ الی الصلاۃ اس میں مطلوب ہے. قلب جاری ہونا کوئی اصطلاح فن کی نہیں، مطلوب ذکر میں ملکہ یادداشت ہے، خاص کا کچھ ہی نام. یہ حضرت کا ملفوظ ہے. اب اس کی تفصیل سنیں. یعنی نماز کے اندر جو ذکر ہے اور جو قرات ہے، بس نماز کے اندر اسی کو ادا کرنا چاہیے. اس کے علاوہ نماز کے اندر کسی اور ذکر کی نہ تو ضرورت ہے اور نہ گنجائش ہے. اور نماز کے جو ارکان ایسے ہیں جن میں انسان خاموش رہتا ہے، مثلا اگر کوئی شخص امام کے پیچھے سر نماز پڑھ رہا ہے آہستہ والی، جیسے ظہر کی نماز کی نیت باندھ کر امام کے پیچھے کھڑا ہو گیا، تو اب صرف امام کو قرات کرنی ہے، مقتدی کو خاموش رہنا. ایسے موقع کے بارے میں حضرت والا نے ارشاد فرمایا کہ اس موقع پر ذکر لسانی اور ذکر قلبی کی ضرورت نہیں، بلکہ اس موقع پر نماز کی طرف متوجہ رہے. مثلا جب ظہر کی نماز کی نیت امام کے پیچھے باندھ لی، تو اب امام کے پیچھے قرات کرنا تو جائز نہیں، لیکن اس وقت دل دل میں سورت کا تصور کر لے. البتہ اگر اس وقت کسی ذکر کا تھوڑا بہت تصور آ جائے، تب بھی کوئی مزائقہ نہیں. مثلا سبحان اللہ کا تصور آ جائے یا الحمدللہ کا تصور آ جائے، تو اس میں بھی کوئی حرج نہیں، لیکن باقاعدہ اس تصور کا اہتمام نہ کرے، بلکہ اس وقت صرف نماز کی طرف توجہ رکھے. اس لیے کہ نماز کے اندر خود توجہ الی الصلاۃ مطلوب ہے، لہذا اس مطلوب کو حاصل کرنا چاہیے. جی، یعنی نماز کے اندر ہمیں کوئی توجہ یا کوئی ذکر باہر کر رہے ہو تو چلو نماز میں اس کا طرف دھیان دیں، نماز میں توجہ اس نماز کے جو الفاظ پڑھ رہے ہیں اس کی طرف دھیان ہو. جو اگر جیسے عورتیں گھروں میں نماز پڑھتی بغیر جماعت کے، تو وہ اپنی نماز کے اندر دھیان اس کے الفاظ کی طرف رکھے. اور اگر امام کے پیچھے پڑھتے اور خاموش نماز ہے، تو اس میں تصور کرے کس کا، اللہ تعالیٰ کی پاکی کا، بس تاکہ دھیان جمع رہے نماز کی طرف، کہ میں نماز میں کھڑا ہوں. اور اگر نماز جس میں قرات زور سے ہوتی ہے، تو اس کی طرف توجہ دے، اس کے الفاظ کی طرف بس. باقی ہمیں کہ بھئی کوئی مراقبہ کرنے والا تو نماز میں ہی مراقبہ کرے، دل کی طرف توجہ رکھے، اس کی کوئی ضرورت نہیں ہے. ملکہ یادداشت کا مطلب کیا ہے؟ ملکہ یادداشت کا مطلب یہ ہے کہ دل ہر وقت اللہ تعالیٰ کی طرف متوجہ رہے. میں نے اس کا آسان لفظ ترجمہ کیا تھا کہ دھیان، جس کو کہتے ہیں دھیان، کہ ہر وقت اب اس کا دھیان رہنے، اسی کو ملکہ یادداشت کہتے. اور اکثر و بیشتر اوقات دل اللہ کا ذکر کرے یا اس کی طرف متوجہ رہے، اس کے نتیجے میں غیر اللہ سے توجہ ہٹی ہوئی ہو، اسی کو ملکہ یادداشت کہا جاتا ہے. اسی کے نتیجے میں بالآخر نسبت مع اللہ حاصل ہو جاتی ہے. और जिसे कहा जाता है कि फुला शख्स को निस्बत हासिल हो गई, तो उसका मतलब क्या, ये साहिबे निस्बत है। क्या मतलब, उसको मलक याददाश्त यानी अब उसकी गफलत दूर हो गई। अब 100% भी दूर न हुई हो, लेकिन वो मेहनत करते करते उसकी गफलत अब दूर होती चली जाएगी। तो उसका मतलब ये होता है कि अक्सर जिक्र और दवा में ताअत हासिल हो गई, यानी वो शख्स कसरत से जिक्र करता है और अक्सर अवकात उसको अल्लाह जल्ल शानु का ध्यान रहता है और ताअत पर मदावमत किए हुए है, जो फराइज और वाजिबात और सुन्नतें हैं उनको सही तौर पर बजा लाता है और गुनाहों से परहेज करता है, ये सब चीजें निस्बत माल्ला हासिल होने की अलामत है। बहरहाल जिक्र का असल मकसद ध्यान का हुसूल है, मलक याददाश्त का हुसूल है, कि इंसान काम कुछ भी कर रहा हो, काम कुछ भी कर रहा हो, लेकिन दिल अल्लाह ताला की तरफ लगा हुआ हो, उस वक्त ये कैफियत हो जाती है दस्तबकार दिल बयार, कि हाथ काम काज में और दिल अल्लाह की याद में। बल्कि जब अल्लाह ताला अता फरमा देते तो हासिल हो जाती है चीज। मैंने अपने शेख हजरत डॉक्टर मोहम्मद अब्दुल हई साहब आरिफी, उनका उनका लकब था आरफी, आरिफी कद्दस अल्लाहु सर्रहु से सुना। वो अपने शेख हकीम उल उम्मत हजरत थानी रहमतुल्लाह अलैह का इरशाद नकल करते थे कि एक मरतबा हजरत थानी रहमतुल्लाह अलैह फरमाने लगे कि पहले मुझे उस बात पर बड़ा ताज्जुब होता था कि हुजूर नबी कवि करीम सल्लल्लाहु अलैहि वसल्लम का अल्लाह जल्ल शनु के साथ जिस तरह हर आन हर वक्त बराए रास्त ताल्लुक कायम रहता था, कायम था, वही नाजिल हो रही है और हर वक्त अल्लाह जल्ल शानु का ध्यान और ख्याल मुस्तहजर है और अल्लाह की कुदरत कामिला और हिकमत बालिगा की तजल्लियात हर वक्त आप पर हो रही है, तो मुझे पहले उस पर ताज्जुब होता था कि जिस शख्स की ये कैफियत हो वो कैसे दुनिया वालों से बात कर लेता है। समझे, कि जिस शख्स की ये कैफियत हो और हमें तो मिल जाए तो हम तो बात भी ना करें ना किसी से। फिर उसको पहले आसमान से उतारना पड़ता है ना। फरमाया तो मुझे ताज्जुब होता था कि फिर कैसे दुनिया वालों से बात कर लेते हैं, तो वो कैसे अजवाजे मुताहरत के साथ खुश तबी की बातें कर लेता है, वो कैसे बच्चों के साथ खेल लेते हैं। तो ऐसी जात को तो दूसरी मखलूकात की तरफ ध्यान नहीं होना चाहिए, ये मुझे पहले ताज्जुब होता। फिर फरमाया लेकिन अब अल्हम्दुलिल्लाह मालूम हो गया कि दोनों काम जमा हो सकते, मालूम हो गया कि दोनों काम जमा हो सकते, इसलिए कि अब खुद मेरी कैफियत ये है, अब खुद मेरी कैफियत ये है कि अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह हर वक्त अल्लाह जल्ल शानु के साथ रिश्ता जुड़ा हुआ है और उसके बावजूद दुनिया वालों से ताल्लुक भी कायम है, दुनिया वालों से मिलना जुलना भी हो रहा है। अब देखने वाला ये समझ रहा है कि ये शख्स बीवी बच्चों के साथ हंस बोल रहा है, दोस्त अहबाब के साथ खुश तबी की बातें कर रहा है, लेकिन हकीकत में उसका दिल अल्लाह तबारक तल्ला के साथ, अल्लाह तबारक व तआला के साथ जुड़ा हुआ है और ये कैफियत उसको हासिल है दस्तबकार दिल बयार, हाथ काम काज में और दिल अल्लाह की याद में। तो ये कैफियत नए नए को ताज्जुब होता है, लेकिन जब वो इस दर्जे पर पहुंच जाता है तो बोले अब समझ में आ गई ये बात। तो देखो हजरत थानवी ने कैसा खोल दिया कि अब खुद मेरी कैफियत है कि मुझे हर वक्त अल्लाह का ध्यान है और बाकायदा सारे काम हो रहे हैं, मिलना भी हो रहा है, हंसना भी हो रहा है, मजाक भी हो रही है और सब कुछ हो रहा है। बहरहाल उसी का नाम मलक याददाश्त है, कि इंसान को हर वक्त अल्लाह ताला का तस्वुर और ध्यान रहे, उसी के साथ ताल्लुक रहे, और अगर दूसरों के साथ ताल्लुक हो तो वो तबअन और जिमनन हो और उसी जात के वास्ते से हो। अब जिसका ताल्लुक अल्लाह से इस तरीके से मिल गया है तो अब वो किसकी परवाह करेगा कि कौन खुश हो जाए कौन नाराज हो जाए, वो तो यही परवाह करेगा कि अल्लाह खुश हो जाए बस। और अगर कोई कटता है तो कटने दो, कोई आता है तो आने दो, इसलिए कि हमारा किसी से कोई ताल्लुक ही नहीं है, اور ہمارا جو تعلق ہے وہ اللہ کے لیے ہے. تو اس لیے اب وہ انسان لوگوں کی خوش کرنے سے آگے نکل جاتا ہے, خود اصول سے چلتے ہیں, اصول توڑتے نہیں, اور اگر ٹوٹ گیا تو خود معافی مانگ لیتے ہیں. لیکن اگر کوئی ناراض ہو جاتا ہے کہ ہمیں کیوں نہیں پوچھا, تو ہونے دو. تو فرمایا مبتدی اور منتہی کی حالت یکساں ہوتی ہے. ایک جگہ حضرت تھانی رحمۃ اللہ علیہ کیا اچھی بات ارشاد فرمائی, فرمایا ایک ہوتا ہے مبتدی اور ایک ہوتا ہے منتہی. اب مبتدی کس کو کہتے ہیں؟ جو ابھی ابھی اس کلاس میں داخلہ لیا ہو اصلاح کے اندر, اور منتہی جو آگے نکل گیا ہو, اب وہ اینڈ کے درجے میں پہنچنے کے قریب ہو, اس کو کہتے ہیں منتہی. تو دونوں کی ظاہری حالت یکساں ہوتی, ظاہری حالت یکساں ہوتی, یعنی جس شخص نے ابھی اس راستے میں قدم رکھا ہے اس کی ظاہری حالت, اور وہ شخص جو راستہ قطع کر کے اعلی مقامت پر پہنچ چکا ہے اس کی ظاہری حالت, سبحان اللہ, دیکھنے میں برابر ہوتی ہے. اس لیے اب ظاہر کو دیکھ کر لوگ کہتے ہیں یار اس میں فرق کیا ہے, تو بس فرق یہ ہے کہ یہ مبتدی ہے, یہ منتہی ہے. ظاہر سے اگر فیصلہ کروں گے تو گمراہ ہم ہو جائیں گے, پتہ نہیں غلط فیصلہ کر دیں گے. مبتدی بھی بیوی بچوں سے ہنس بول رہا ہے اور منتہی بھی بیوی بچوں کے ساتھ ہنس بول رہا ہے. جیسے حضور اقدس صلی اللہ علیہ وسلم رات کے وقت اپنی بیوی کو 11 عورتوں کا قصہ سنا رہے ہیں کہ 11 عورتیں تھیں جنہوں نے آپس میں معاہدہ کیا تھا کہ ہر عورت اپنے شوہر کا حال بیان کرے اور کوئی بات نہ چھپائے, اور ہم آپ بھی بیوی بچوں کو کہانیاں سناتے ہیں. اب دیکھنے میں مبتدی اور منتہی کی حالت یکساں ہے, لیکن دونوں میں زمین و آسمان کا فرق ہے, لیکن دونوں میں زمین اور آسمان کا فرق ہے. جو راستے کے درمیان میں ہوتے ہیں ان کی حالت دونوں سے مختلف ہوتی ہے. وہ بیچارہ ڈرا ہوا ہوتا ہے, سمجھے, وہ ڈرا, اس پر خوف غالب ہوتا ہے نا. جو درمیان میں ہوتا ہے, مبتدی سے تھوڑا آگے نکل گیا ابھی منتے, تو بیچ میں جو, اس کی حالت دونوں سے مختلف ہوتی ہے. ان کی حالت ہوتی ہے کہ وہ اگر ذکر کے اندر مشغول ہے اور ان کے صاحبزادے ان سے ملنے کے لیے گئے اور جا کر کہا السلام علیکم, اب والد صاحب اس وقت حالت استغراق میں ہے, وہ اپنے کیفیت میں, اب وہ اپنے صاحبزادے سے پوچھ رہے کہ تو کون ہے, کیا نام ہے, گویا کہ صاحبزادے کو پہچاننے سے بھی انکار کر دیا. استغراق ہوتی, ہاں ہاں, وہ استغراق کی کیفیت آتی. یہ درمیان والے کو یہ اس گھاٹی سے پار ہونا پڑتا ہے, حالانکہ ان کی اولاد ہے لیکن اس کو نہیں پہچان رہے, اس لیے کہ اللہ تعالیٰ کے تصور میں اس درجہ استغراق اور اس درجہ محو ہے کہ اپنی اولاد بھی پہچانی نہیں جا رہی ہے. اب بظاہر استغراق والا شخص بہت اعلیٰ درجے پر نظر آتا ہے, کیوں, اس درجہ اللہ تعالیٰ کی ذات میں مستغرق ہے کہ دوسروں کو پہچان بھی نہیں رہا ہے. حالانکہ ان کی اولاد ہے لیکن اس کو نہیں پہچانا, اس لیے کہ اللہ تعالیٰ کے تصور میں اس درجہ استغراق, اس درجہ محو ہے, گم ہے کہ اپنے اولاد بھی پہچانی نہیں جا رہی ہے. اب بظاہر یہ استغراق والا شخص بہت اعلیٰ درجے پر نظر آتا ہے کہ اس درجہ اللہ تعالیٰ کی ذات میں مستغرق ہے, ڈوبا ہوا, مستغرق کا معنی ڈوبا ہوا ہے, کہ دوسروں کو پہچان بھی نہیں رہا. اور دوسری طرف حضور اقدس صلی اللہ علیہ وسلم کا یہ عالم ہے کہ مسجد نبوی میں خطبہ دے رہے ہیں, کیا کر رہے, خطبہ دے رہے ہیں. حضرت حسن رضی اللہ عنہ مسجد میں آ گئے, آپ ممبر سے اترے اور جا کر ان کو گود میں اٹھا لیا, ان کو پیار کر رہے ہیں. لو خطبہ دے رہے ہیں. اب خطبہ کے وقت لوگ کیا سمجھ, بولے یار کیسے لے, کیسا مولوی ہے یہ, کیسے اللہ والے, اللہ کے رسول دیکھو خطبہ دے رہے, اور خطبے کے درمیان حضرت حسن رضی اللہ عنہ مسجد میں آ جاتے ہیں, بچے ہیں, آپ ممبر سے اتر کر ان کو جا کر گود میں اٹھا لیتے, ان کو پیار کرتے. دیکھو ایک تو یہ کیفیت, تو کیا لگے گا, بولے تو اللہ کے پاس مستغرق ہے کہ یا بچوں کے ساتھ پیار کر رہے. تیرے دل سے رحمت نکال. ایک عرابی تھے جن کا نام اقرا بن حابس تھا. انہوں نے جب حضور اکرم صلی اللہ علیہ وسلم کو بچوں کو پیار کرتے ہوئے دیکھا تو انہوں نے کہا کہ میرے 10 بچے ہیں, میں نے آج تک کسی بچے کو پیار نہیں کیا اور آپ پیار کر رہے. حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر اللہ تعالیٰ نے تیرے دل سے رحمت نکال دی جس کے نتیجے میں تو بچوں سے پیار نہیں کرتا تو میں کیا کروں, تو میں کیا کروں. مطلب یہ تھا کہ رحمت کا تقاضا یہ ہے کہ بچوں سے پیار کیا جائے. یہ دین یہ نہیں ہے کہ بھائی سب سے ہٹ جاؤ, اب تو مجھے اللہ کا تعلق جوڑنا ہے تو بچوں سے بھی کٹ گئے اور بچے آئے تو ڈانٹ دیا ہٹا دیا, ارے جانے دو مجھے کام کرنے دو. نہیں نہیں یہ بیچ کی حالت میں یہ ہوتا ہے, لیکن جب منتہی پر جاتے ہیں تو پھر وہی مبتدی کی حالت ہوتی ہے. تو بہرحال مبتدی اور منتہی دونوں کی حالت بظاہر دیکھنے میں یکساں اور ادنا معلوم ہوتی ہے, اور جو درمیان میں اور عالم استغراق میں اس کی حالت اعلیٰ معلوم ہوتی ہے, لیکن حقیقت میں ایسا نہیں ہے. درمیان والے کی حالت اعلیٰ معلوم ہوتی. موسیٰ علیہ السلام کا جو ڈنڈا تھا نا, ابتدا میں بھی ڈنڈا ہے اور انتہا میں بھی ڈنڈا ہے کہ نہیں؟ لیکن ابتدا کے ڈنڈے میں اور انتہا کے ڈنڈے میں فرق ہے. پہلے جو ڈنڈا تھا اس کے کام, اور بعد میں بھی ڈنڈا بنا اس کے کام, دونوں میں فرق ہے کہ نہیں؟ تو وہی انسان جو مبتدی ہوتا ہے, وہی انسان جب منتہی جاتا ہے تو انسان تو وہی ہوتا ہے, اس کے کام بھی ویسے ہی ہوتے ہیں, لیکن اندر کے اندر فرق ہوتا ہے. یہ فرق کوئی نہیں جانتا. جیسے ڈنڈا کو دیکھو تو بولو وہی ڈنڈا ہے, اس میں کیا ہو گیا؟ لیکن نہیں, اب اس کے اندر صفات ہے کہ نیتوں پر چلتا ہے. تو یہ ہوتا ہے, تو وہ بھی یہ منتہی جو ہوتا ہے وہ بھی وہی کام کرتا ہے جو مبتدی کرتا ہے. سارے دنیا کے بھی اور بچوں سے پیار اور سارے کام کاج سب کچھ, لیکن وہ نیتوں سے کرتا ہے. منتہی جو کرتا ہے وہ نیتوں سے کرتا ہے. تو ظاہر میں فرق نہیں لگتا ہے, نیتوں میں فرق لگتا ہے. جی تو تینوں حالتوں کی حضرت تھانی رحمت اللہ علیہ ان تینوں حالتوں کو ایک مثال سے سمجھاتے ہیں. حضرت تھانی رحمت اللہ علیہ تینوں حالتوں کو ایک مثال سے سمجھاتے. فرمایا کہ ایک دریا ہے, ایک آدمی دریا کے اس کنارے دریا پار کرنے کے ارادے سے کھڑا ہے, اور دوسرا شخص دریا کے اس کنارے کھڑا ہے اور دریا پار کر چکا ہے. دیکھو مثال بڑی عجیب ہے. اور تیسرا شخص دریا کے بیچ میں موجود ہے, کھیل رہا ہے اور تیر رہا ہے اور ہاتھ پاؤں مار رہا ہے. اب بظاہر دیکھنے میں شخص جو اس کنارے پر کھڑا ہے اور وہ شخص جو اس کنارے پر کھڑا ہے, دونوں برابر اور یکساں نظر آ رہے ہیں. وہ بھی کنارے پر, یہ بھی کنارے پر ہے, اس لیے کہ یہ بھی خشکی میں ہے, وہ بھی خشکی میں ہے, لیکن دونوں میں زمین آسمان کا فرق ہے. اس کنارے والے پر اور اس کنارے پر دکھنے میں تو دونوں زمین پر ہے, لیکن زمین آسمان کا فرق ہے. اس لیے کہ جو شخص دریا کے اس کنارے پر ہے اس نے تو ابھی تک دریا میں قدم رکھا ہی نہیں, اور جو شخص دوسرے کنارے پر ہے وہ تو دریا کی موجوں کی چیرتے ہوئے اور ان سے کھیلتے ہوئے دوسرے کنارے تک پہنچ چکا ہے, اس لیے وہ جانتا ہے اندر کی ساری حالت کو کہ آسان کام نہیں ہے دریا پار کرنا. وہ جانتا ہے کیونکہ موجوں سے ٹکرا ٹکرا کر گزرا ہے نا, حالات سے ٹکر لے کر گزرا ہے, اس لیے وہ سب جانتا ہے. تو فرمایا وہ کھیلتے ہوئے دوسرے کنارے تک پہنچ چکا ہے, البتہ وہاں پہنچنے کے بعد اس کی ظاہری حالت اس شخص کی طرح ہو گئی جو اس کنارے پر کھڑا ہے, لیکن وہ سارے مراحل سے گزر چکا ہے. بس یہ فرق ہوتا ہے. اللہ اکبر. اسی لیے کہتے ہیں نا کہ راستہ پار کر چکا ہے, اس لیے وہ جانتا ہے راستے کے نشیب و فراز کو اور راستے کی گھاٹیوں کو اور راستے کے کھڈوں کو اور سب کچھ جانتا ہے. اور جو درمیان میں ہے اور موجوں سے کھیل رہا ہے وہ دونوں کے مقابلے میں بڑا زبردست نظر آ. اب کوئی بھی انسان ظاہر میں دیکھنے والا وہ تو یہ کہے گا کہ جو موجوں سے کھیل رہا ہے نا یہی حقیقت میں اعلیٰ درجے کا انسان ہے. ارے صحیح ہے کہ نہیں؟ کیونکہ بولے تم کیا سمجھتے ہو بےچارہ محنت تو یہ کر رہا ہے, وہ بھی کنارے پر کھڑا ہے, یہ بھی کنارے پر ہے. ارے اس کو تو دیکھو کیسی موج آئی ہے, کیسا مقابلہ کر رہا ہے, کیسا تیر رہا ہے, کیسا جا رہا ہے. تو ظاہر میں تو یہی اعلیٰ نظر آ رہا ہے. تو درمیان میں جو ہے موجوں سے کھل رہا ہے وہ دونوں کے مقابلے بڑا زبردست نظر آ رہا ہے. اس لیے فرمایا کہ مبتدی اور منتہی دونوں کی حالت دیکھنے میں ایک جیسی ہوتی ہے, لیکن حقیقت میں دونوں کے درمیان میں فرق ہوتا ہے. وہ فرق یہ ہوتا ہے کہ مبتدی بھی بیوی بچوں سے ہنس بول رہا ہے اور منتہی بھی بیوی بچوں سے ہنس بول رہا ہے, لیکن مبتدی اپنے نفس کے حز کے خاطر ہنس, یعنی نفسانیت کے لیے ہنس بول رہا ہے اور لذت حاصل کرنے کے لیے ہنس بول رہا ہے, اس لیے کہ ان سے براہ راست تعلق قائم ہے. اور منتہی جو بیوی بچوں کے ساتھ ہنس بول رہا ہے وہ اللہ جل شانو کی تعلق کی وجہ سے ہنس بول رہا ہے. سبحان اللہ, سبحان اللہ, سبحان اللہ, کیا بات کہی, کیا بات. اب اس کو کون جانے, کیا کتنی قیمتی بات ہے, کتنی قیمتی بات ہے. فرمایا اصل تعلق اللہ تعالی سے ہے. تو وہی ہوا نا, میں بیچ میں مثال بتائی ڈنڈے کی, کہ وہ اندر کے ارادوں سے چلتا ہے. تو ویسے ہی منتہی وہ اندر کی نیتوں سے چلتا ہے. کام میں وہی ہے مبتدی اور منتہی میں, یہ بھی دکان پر بیٹھا ہے وہ بھی دکان پر بیٹھا ہے, یہ بھی روزی تلاش میں چل رہا ہے وہ بھی روزی کی تلاش میں چل رہا ہے, دونوں میں فرق ہے. آج لوگ ظاہر کو دیکھ کر کہتے ہیں اس میں کیا فرق ہے. اس لیے اللہ والوں کو پہچانتے نہیں ہیں, نہ پہچاننے کا طریقہ ہوتا ہے. وہ تو کہتے ہیں اللہ والے تو الگ ہی کوئی چیز ہوتی ہے, اور وہ اگر الگ نظر نہ آئے تو کہتے ہیں کہ کیا اللہ والے ہیں. مال حاضر رسول یا کل الطعام و یمشی فی الاسواق. اسی لیے تو وہ کہتے تھے کہ رسول کو کیا ہوگا, ہماری طرح تو چل رہے ہیں بازاروں میں بھی چل رہے ہیں. تو یہ اسی لیے وہ پہچانتے نہیں تھے. بولے اگر نبی ہوتے تو ان کی کچھ الگ شان ہوتی ہے. نبی کی مثال کو دیکھو, عام آدمی کی طرح چل رہے ہیں وہ بھی. تو یہ چیز ہوتی ہے, لیکن نبی کا بازار میں چلنا اور ایک عام آدمی کا بازار میں چلنا, زمین آسمان کا فرق ہے کہ نہیں؟ اس لیے وہ کہتے ہیں کہ اگر یہ نبی ہے تو یہ وہ بھی بازار میں چل رہے ہیں, ہم بھی چل رہے ہیں, نبی بھی چل رہے ہیں. اس لیے بات ابھی اللہ والے بھی بازار میں ہوتے ہیں, اللہ والے بھی ہر جگہ ہوتے ہیں, تو بولے کہتے ہیں اللہ والے ہیں تو پھر کیسے ادھر, پھر یہ کیسے ادھر. ارے نہیں, وہ بھی ہر جگہ پر بالکل عام آدمی کی طرح ہوتا ہے, لیکن وہ دریا پار کر چکے, وہ موجوں کو جانتے ہیں. اس لیے اگر کوئی پار کرنا چاہے تو وہ کر چکے ہیں, اس لیے وہ دوسرے کو بھی موجے پار کرا سکتے ہیں. لیکن جو ابھی تک دریا پار ہی نہیں کیا ہے تو کیا وہ دوسروں کو بھی پار کرائے گا کہ اندر کیا پریشانی ہوتی ہے. اس لیے یہ اس کنارہ والا کسی کو پار نہیں کرا سکتا, جو پار کر چکا ہے وہ دوسرے کو پار کرا سکتا ہے. جی سبحان اللہ, دیکھو کتنا سیدھا سادہ دین ہے کہ دونوں کو ایک طریقے سے کام کرنا, تعلق اللہ تعالی سے ہے, اور اللہ تعالیٰ نے حکم دیا ہے کہ ان بیوی بچوں کے حقوق ادا کرو, ان حقوق کی ادائیگی کے لیے ان کے ساتھ ہنس بول رہا ہے. اور ہمارا آپ کا تعلق بیوی بچوں سے برائے راست ہے, ان سے محبت اور تعلق ہے اور ان سے لذت اور لطف اندوزی کا جذبہ ہے, اس کی وجہ سے سب کام کر رہے ہیں. اور حضور اقدس صلی اللہ علیہ وسلم ازواج مطہرات سے, بچوں سے اور دوسروں سے جو تعلق قائم فرما رہے ہیں وہ سارا تعلق اللہ جل شانہ کے واسطے سے. جی تو یہ ہے کہ ان کا تعلق اللہ کے لیے ہے. اس لیے لوگوں کا ظاہر کو دیکھ کر فیصلے نہ کرو, صحبت میں بیٹھ کر ان کی باتوں سے پتا چلے گا کہ اوہو ایک کہاں پہنچے ہوئے. اس لیے فرماتے اللہ والوں کی مجلس میں بیٹھوں گے تو پتا چلے گا کہ ان کے اندر کیا ہے, वैसे तो जाहिर में तो कुछ समझ में नहीं आएगा। तो समझ में आ गई बात का क्या था, फरमाया मिसाल से बता दिया। तो हकीकत में मुब्तदी और मुंतही में तो जमीन आसमान का फर्क है, लेकिन आम पब्लिक जो है, आम लोग, वो तो समझते हैं बड़े दर्जे वाला कौन, जो रास्ता पार कर रहा है, यानी दरिया की मौजों में जो मुकाबला कर रहा है, कहते हैं ये सबसे आला दर्जे पर है। हालांकि आला दर्जे पर नहीं है, ये खतरे में है, या तो पार कर सकता है या डूब कर मर भी सकता है। इसी तरीके से एक इंसान जब अल्लाह तक जाता है, अगर सही रहबर न पकड़ा तो गुमराह इससे भी ज्यादा हो सकता है, और अगर खुद ब खुद अगर चल गया तो फिर खतरा ही खतरा है। क्यों? कि कोई रहबर लिया ही नहीं है कि जो तुम्हें पार करा सके, या तुम अगर डूब रहे हो तो तुम्हें सहारा दे सके, रहबर ही नहीं है, तुम तो खुद ही कूद पड़े हो दरिया में। तो ये है कि रहबर साथ में होगा तो तुम्हें सहारा देते 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 पार करा देगा। आप समझ गए बातों से? एक बुजुर्ग का वाकया है कि जब उनका इंतकाल का वक्त करीब आया तो उनके सामने जन्नत पेश की गई, जन्नत के बागात और महल्लात की सैर कराई गई, उनसे कहा गया कि तुम्हारा मकाम है जो मरने के बाद तुम्हें मिलने वाला है। उन बुजुर्ग ने जन्नत देखकर मुंह दूसरी तरफ मोड़ लिया और ये शेर पढ़ा, इन कान मंजिलती बिल हुब इंदकुम मा कद रअयत फकत ज़य्यअत अय्यामी, यानी अगर मेरी मोहब्बत का सिला यही बागात और महल्लात, फल फ्रूट, ये दरख्त और ये सब्ज वगैरह है जो आप मुझे दिखा रहे हैं, तो मैंने तो अपनी उम्र जाया कर दी। मुझे चीजें नहीं चाहिए, इसलिए कि मेरी मोहब्बत का मकसूद ये जन्नत नहीं थी, ये जन्नत के महल्लात और बागात नहीं थे, बल्कि मेरी मोहब्बत का मकसूद तो अल्लाह था, आप थे, आपका दीदार था, आपकी रजामंदी थी, आपका विसाल, आपका कुर्ब था। इस तरह जन्नत से एराज किया कि एक एक हालत ये है, देखा कि मेरा मकसूद तो आपका, आप थे, आपका दीदार था, आपकी रजामंदी थी, आपका विसाल था, आपका कुर्ब था। और दूसरी तरफ देखो, एक तरफ तो ये है हाल, और दूसरी तरफ देखो हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की हालत यह है कि जब दुआ मांग रहे तो फरमा रहे अल्लाहुम्मा इन्नी असअलुका रिज़ाका वल जन्ना, जन्नत मांग रहे, और वहां जन्नत दिखाए तो बोला मेरा मकसद तो ये नहीं। वो भी एक हालत है, ये भी एक हालत है, ये अल्लाह मैं आपकी रजामंदी और जन्नत चाहता हूं। अब वो बुजुर्ग तो जन्नत से मुंह मोड़ रहे हैं और कहते हैं कि मुझे जन्नत नहीं चाहिए, मुझे तो आपकी रजा चाहिए, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला से जन्नत मांग रहे हैं। हाँ, हुजूर सल्लल्लाहु अल्लाह ताला से जन्नत मांग रहे हैं। तो ये फर्क दर हकीकत मुब्तदी और मुंतही और दरमियान वाले का है। तो ये फर्क दर हकीकत मुब्तदी और मुंतही और दरमियान वाले का है कि हम भी अल्लाह ताला से जन्नत मांगते हैं, हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम भी जन्नत मांगा करते थे, अलबत्ता जो दरमियान में है उन्होंने कह दिया कि हमें जन्नत नहीं चाहिए। जी, जो दरमियान में है उन्होंने कहा हमें जन्नत नहीं चाहिए। अल्लाह अकबर, ये अधूरे लटक रहे हैं। अल्लाह, इसको कहते हैं जज्बात। अल्लाह अकबर, लेकिन हमारी जन्नत तो फरमाया हमें जन्नत नहीं चाहिए, लेकिन हमारी जन्नत मांगने में और हुजूर सल्लल्लाहु अलैहि वसल्लम का जन्नत मांगने में फर्क है। हम तो इसलिए जन्नत मांग रहे हैं कि वहां पर नफ्स की ख्वाहिशात पूरी होगी, यानी मजा आएगा, बड़े मजे के खाने होंगे, अरे फल होंगे, रहने के लिए महल्लात होंगे, बागात होंगे, अरे बड़े खुश मंजर जगह होगी, और इन चीजों की वजह से हम जन्नत मांग रहे हैं। और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जन्नत की जात, जन्नत की जाती लज्जतों की वजह से जन्नत नहीं मांग रहे, बल्कि जन्नत इसलिए मांग रहे थे कि अल्लाह ताला की रजा की अलामत है। सुभान अल्लाह, जन्नत इसलिए मांग रहे हैं कि वो अल्लाह ताला की रजा की अलामत है, बारी ताला की खुशनुदी का एक निशान और मजहर है, इसलिए जन्नत मांग रहे थे। सुभान अल्लाह, सुभान अल्लाह, देखो दोनों के मांगने में क्या फर्क है। दूसरी वजह यह है कि हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम का जन्नत मांगने से उस जन्नत की जात मकसूद नहीं थी, बल्कि उस जात की तरफ से वो जन्नत मिल रही थी, तो वो जात अजीज थी। समझे? यानी असल तो अल्लाह की तरफ से मिल रही है ना, इसलिए पसंद है। हाँ, असल तो अल्लाह ही मकसूद है। अब जाहिर बात है, अल्लाह की तरफ से जब कोई हदिया मिलेगा तो फिर वो भी मकसूद, उस पर भी इंसान खुश होगा। तो वो जन्नत मिल रही थी, वो जात अजीज थी। मैं उसकी एक मिसाल दिया करता हूं, वो ये कि हजरत वाली साहब रहमतुल्लाह अलैह की जिंदगी में जब ईद का दिन आता तो हम सब भाई हजरत वाली साहब रहमतुल्लाह अलैह की खिदमत में हाजिर होते, और हजरत वाली साहब हम सबको ईदी दिया करते थे। सब औलाद बरसरे रोजगार खाती पीती ऐसी कि दूसरों को भी ईदी दे। लेकिन ईद के रोज जब वाली साहब के पास सब जमा होते तो खूब मचल मचल कर ईदी मांगा करते थे। मचल मचल कर ईदी मांगा करते थे, हालांकि वो साहिब औलाद हो गए और कमाने वाले हो गए, वो खुद दूसरों को ईदी दे रहे हैं, लेकिन वाली साहब के पास जाते थे तो ये मांग मांग कर लेते थे, मचल मचल कर ईदी मांगा करते थे। तो वाली साहब फरमाते कि इस मरतबा 20 रुपये ले लो, इस मरतबा 20 रुपये ले लो। हम कहते नहीं, अब तो महंगाई का जमाना आ गया है, अब की बार तो आपको 25 रुपये लेंगे या तो 30 रुपया लेंगे। अब 5-10 रुपये पर झगड़ा होता था, बड़ा मजा आता था। वो कहते 20 ले लो, वो कहते नहीं हम तो 25 या 30 लेंगे, अब तो महंगाई बढ़ गई, अब थोड़ी 20 से काम चले। अब वो 5-10 रुपये पर हमारा झगड़ा चल होता था, बड़ा मजा आता था। तो हजरत वाली साहब फरमाते थे कि तुम सब चोर डाकू जमा हो गए हो। अली साहब फरमाते थे कि तुम सब चोर डाकू जमा हो गए हो, मुझे लूट लोगे, मुझे लूट लोगे। हम कहते नहीं, हम तो 25 रुपये ही लेंगे। सुभान अल्लाह, देखो ये भी एक एक मुंतही है ना, ये मुंतही पर है। तो देखो, तो बोले भाई तुम तो मुझे लूट लोगे, तो कहे नहीं हम तो तुम्हें 25 रुपये ही लेंगे, 20 तो नहीं लेंगे। हालांकि उस वक्त हम में से कोई भाई ऐसा नहीं था जो जरा देर में 25 रुपया खर्च न कर सकता हूं। हाँ, अगर कोई मांगने आए तो दिन में 10 मरतबा 25 रुपया निकाल कर दे दे, लेकिन वाली साहब से 25 रुपये वसूल करने के लिए लड़ रहे हैं, मचल रहे हैं। अगर नहीं मिल रहे तो बाकायदा इसरार करके ले रहे हैं। क्यों? क्या ये 25 रुपये मकसूद थे कि अगर ये 25 रुपये मिल जाएंगे तो बड़ा मजा आएगा और उससे फुला चीज खरीद कर खाएंगे, इसलिए 25 रुपये ले रहे हैं? बल्कि बात दरअसल ये थी कि वो 25 रुपये बजाते खुद मकसूद नहीं थे, बल्कि वो 25 रुपये इसलिए अजीज थे कि वो देने वाला हाथ अजीज था। देने वाला कौन है? वालिद है ना। तो असल असल 25 मकसूद नहीं है, अरे वो वालिद मकसूद है, वो उनके हाथों से मिल रहे हैं। तो वो वरना 25 रुपये तो क्या है, दिन में 10 आदमी को दे सकते, इतने पैसे इनके पास है। तो फरमाया असल मकसूद ये था कि वो देने वाला हाथ अजीज था, कि उस हाथ से जो चीज मिलेगी वो अजीम शान होगी, वालिद की तरफ से मिलेगी। इसलिए निगाह उस रुपये पर नहीं, बल्कि निगाह उस देने वाले हाथ पर थी, इसलिए इसलिए मचल मचल कर मांगा करती। अल्लाह अकबर, देखो ये भी दीन है। अजीब अजीब बात है। देखो वाली साहब से कैसा मांग, वरना अभी एक तरफ तो हदीस आती है मांगना नहीं चाहिए, है कि नहीं? और यहां तो मांग रहे भाई लोग, कौन मांग रहे? उलमा है, आलिम से मांग रहे। तो अब ये है, जो जाहिर बिचारे देखते हैं ना, वो कहते हैं मांगना तो मना है, तो वहां जाकर भी चुप, बोले मांगना नहीं है। अरे अपनी अकड़ नहीं, यहां तो करना है, यहां का दीन यही है, वहां का दीन वो है। जी, तो वालिद साहब के तो वहां पर अपनी मोहब्बत भी दिखानी है। हाँ, तो वो वहां का दीन है। तो ये सब चीजें हैं, इसलिए ऐसी चीजों और ऐसे सवालात से पूछना पड़ता है कि भाई हदीस में तो आया मांगना नहीं चाहिए, और यहां कहते हैं मांग रहे, तो क्या हुआ? तो इसका क्या मतलब, उसका क्या मतलब? बहरहाल हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे, अल्लाहुम्मा इन्नी असअलुकल जन्नत, या अल्लाह मैं आपसे जन्नत का सवाल करता हूं। ये जन्नत का मांगना जन्नत की जाती लज्जतों की वजह से नहीं था। अब अल्लाह के रसूल अल्लाह ताला से मांग ही रहे ना, तो अल्लाह तो उनका महबूब है। जैसे वो लड़कों का वो वालिद महबूब थे तो मांग रहे थे कि हमको तो चाहिए 20 नहीं 25 चाहिए, तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अल्लाह से मांग रहे हैं कि अल्लाह मुझे तो जन्नत चाहिए। क्यों? कि वो कौन देने वाला है? तो जन्नत मकसूद नहीं है, जिसके हाथों से दी जा रही है वो अल्लाह है, वो अजीज है। तो जन्नत का मांगना जन्नत की जाती लज्जत की वजह से नहीं था, बल्कि देने वाली जात की वजह से था कि या अल्लाह ये जन्नत चूंकि आपकी रजा का निशान है, ये आपकी रजा की अलामत है, और आपने जन्नत को अपनी रजा का मजहर बनाया है, इसलिए हम मोहताज बनकर जन्नत मांग रहे हैं, हम इससे इस्तिगना जाहिर नहीं कर सकते। तो बंदगी का तकाजा यही है कि जब कहा जा रहा है कि हमसे मांगो, तो फिर मचल मचल कर मांगो। मचल मचल को क्या कहेंगे उर्दू में? तो इसका क्या तर्जुमा करूं? यानी बेतकल्लुफ मांगो, मचल मचल कर मांगो। मौलाना रूमी रहमतुल्लाह फरमाते हैं, चू तमे खाहद जमन सुल्तान दीन, चू तमा खाहद जमन सुल्तान दीन, खाक बर फर्क कनाअत बाद अजी। जब वो कह रहे हैं कि तमा और लालच करो, जब वो कह रहे हैं चू तमा खाहद जमन सुल्तान दीन, जब वो अल्लाह कह रहे हैं कि तमा और लालच करो, क्या उस वक्त भी तुम इस्तिगना और बेनियाजी का मुजाहरा करोगे? नहीं 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 मुझे तो नहीं चाहिए ना भाई। ये हाँ फरमाया आए के बाद तो फरमाया, जब वो कह रहे हैं कि तमा और लालच करो, तो क्या उस वक्त भी तुम इस्तिगना और बेनियाजी का मुजाहरा करोगे? अरे उस वक्त कनात का तरीका इख्तियार नहीं करना, बल्कि उस वक्त तो मोहताज बनकर मांगो। इसको कहते हैं जब तवाजो अंदर होगी तो मांगेंगे, वरना उसमें भी अकड़ दिखाते। नहीं नहीं बोले कैसे मांगा जाए, हम तो अपनी कमाई से सब कुछ करेंगे, अल्लाह से क्यों मांगेंगे? नऊजु बिल्ला। ऐसे लोग भी है। अरे उसके पास तो मांगना ही इबादत है, और उसके गैर के पास न मांगना इबादत है। तो हर जगह पर कहां मांगना इबादत है, कहां न मांगना इबादत है, वो सारी चीजों को समझना है। हजरत अय्यूब अलैहिस्सलाम एक मरतबा गुसल फरमा रहे थे, गुसल के दौरान आसमान से सोने की तितलियां गिरने लगी, तितलियां तितलियां गिरने लगी, सोने की चिड़िया गिरने लगी यूं समझो। अब हजरत अय्यूब अलैहिस्सलाम ने गुसल करना छोड़ दिया और वो चिड़ियों को पकड़ना शुरू कर दिया। अल्लाह ताला ने पूछा कि ये क्या कर रहे हो, तुम सोने के पीछे भाग रहे हो? क्या अब तक दुनिया की हिर्स दिल में है? क्या अब तक दुनिया की हिर्स दिल में है? सुभान अल्लाह। ऊपर से तो उस वक्त उन्होंने क्या खूबसूरत अल्लाह जवाब दिया, अल्लाह फरमाया अल्लाहुम्मा ला गिना बे अन बरकतिक। ये अल्लाह जब आप नाजिल फरमा रहे हैं तो आपकी नाजिल की हुई बरकत से मुझे कभी इस्तिगना नहीं हो सकता, जब आप दे रहे हैं तो मैं तो लूंगा जी। तो बटरफ्लाई जी तो फरमाया जब आप दे रहे हैं तो अल्लाह ताला ने क्या पूछा कि अय्यूब तुम्हारे अंदर अभी तक हिर्स है, गई नहीं है? तो फरमाया अल्लाह आप जब दे रहे हैं तो मैं आपकी चीजों से कैसे इस्तिगना कर सकता हूं, मैं तो आपकी इस बरकत का मोहताज हूं, जब आप नाजिल फरमा रहे तो मैं तो मोहताज बनकर उसके पीछे दौड़ूंगा। लिहाजा जब अल्लाह ताला दे रहे हैं तो अब्दियत का तकाजा यह है कि मोहताज बनकर उसको ले लो ले लो। अल्लाह अजीब दर्स है, अजीब सबक है, क्या उम्मीद है। इनकी तरफ से तो रोजाना रात को ऐलान हो रहा है, कोई मगफिरत मांगने वाला है? कोई मगफिरत मांगने वाला जिसकी मैं मगफिरत करूं? है कोई रिस्क मांगने वाला जिसको मैं रिस्क दू? है कोई मुब्तलाए मुसीबत जिसको मैं आफियत दू? उनकी तरफ से ऐलान हो रहे और आप जवाब में फरमा रहे कि मुझे जरूरत नहीं। क्या कह रहे हैं, मुझे जरूरत नहीं, मैं तो मुस्तगनी हूं, माज अल्लाह। अरे आपकी जात से इस्तिग्ना जाहिर कर रहे हैं, और ये कह रहे हैं कि जो वो खुद देंगे तो ले लूंगा और खुद से नहीं मांगूंगा। क्या करें, खुद देंगे तो ले लूंगा और खुद से नहीं मांगूंगा। अरे जब वो कह रहे हैं कि मांगो तो फिर मांगना ही जरूरी है, यही अब्दियत का तकाजा है। बहुत सारे लोग अपनी पर्सनालिटी बोले नहीं किसी से नहीं मांगना है, तो उनके दिमाग में न मांगने का इतना भूसा भरा हुआ होता है कि फिर अल्लाह से भी नहीं मांगते। ये हकीकत में इस तरफ इशारे है कि भाई जहां मांगना है वहां मांगो। अब इतना भी अपना घमंड और तकब्बुर न दिखावे कि नहीं, हम तो अपनी मेहनत से कमाएंगे, अल्लाह से क्यों मांगेंगे, भाई अल्लाह ही तो दे रहा है, तुम्हारी मेहनत से थोड़ी मिल रहा है। इसलिए थोड़ा झुकना भी है, और अल्लाह के सामने तो झुकना ही, यही बंदगी है। उसी को मौलाना रूमी रहमतुल्लाह अलैह फरमाते, चीजें के बेतलब रुस्द आ दाद ए खुदा अस्त, चीजें के बेतलब रुस्द आ दाद ए खुदा अस्त, पूरा तू रद मकुन के फरिश्ता दए खुदा अस्त, पूरा तू रद मकुन के फरिश्ता दए खुदा अस्त। जब अल्लाह ताला कोई चीज बेतलब अता फरमा दे, याद रखो इसके अंदर भी बहुत सारे भूल कर देते हैं, बेतलब, हजरत थानवी ने इसका बड़ा उसूल, उन्हीं की तो बात की तफसीर हो रही है, कोई बेतलब अता कर दे तो उसको रद न करो, उसको रद न करो, इसलिए कि वो चीज अल्लाह की भेजी हुई है। और बहुत सारे लोग अपना इस्तिगना दिखा, नहीं 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 चाहिए, नहीं चाहिए, नहीं चाहिए मुझे, अब वहां से हाँ हाँ यहां से ना ना, हाँ हाँ ना ना, ये क्या लगा रखा है, हाँ हाँ ना ना क्या है, बेतलब। जब कोई चीज मिल जाए तो बिस्मिल्लाह कर दो। अब ये आया कैसे है, अल्लाह की तरफ से होता है, लेकिन बहुत से लोग इसके अंदर बहुत गलती करते हैं। कोई इस्तिगना वाले होते हैं तो बिल ना ना कर देते हैं, और कोई बेचारे ऐसे होते लेते कि देखो वो तो लेता है सबका, ये बहुत बारीक चीज है। फरमाया तो उसको रद्द न करो, इसलिए कि वो चीज अल्लाह की भेजी हुई है, क्योंकि अल्लाह ताला की जात से इस्तिगना नहीं हुआ करता, और इस्तिगना अब्दियत का तकाजा नहीं है, इस्तिगना अब्दियत का तकाजा नहीं है। इसलिए फरमाया बेतलब, यानी इंसान को बिल्कुल नहीं, जिसे अचानक कोई चीज अगर अल्लाह ताला किसी के जरिए से किस तरीके दे दे तो समझना चाहिए कि अल्लाह की तरफ से। एक तो है किसी से उम्मीद लगा ली है, और फिर वहां से मांगा नहीं है, आ गई है, तो उसमें फिर सारे मसाइल है। तो वो बुजुर्ग मغلوب हाल थे, अब वो बुजुर्ग का किस्सा आया, लिहाजा वो बुजुर्ग जिन्होंने जन्नत को देखकर मुंह फेर लिया था, तो उनके बारे में हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि वो मغلوب हाल थे, वो बीच में थे ना, वो मोजों से टक्कर ले रहे थे, तो उसमें कभी हाल हो जाता है जी। हाँ, मगलूब यानी एक हाल उनके ऊपर तारी था, एक हाल होता है, कैफियत होती है, तो उनके बारे में भी कोई गुस्ताखी का कलमा नहीं निकालना चाहिए। अब जाहिर बात है क्योंकि वो रास्ता तय कर रहे होते हैं, तो एक अल्लाह ताला की तरफ से एक अजीब हाल होता है, तो गुस्ताखी का कलमा नहीं निकालना चाहिए। और गरबे हाल में जुमला उन्होंने कह दिया, वरना बंदे का काम ये नहीं है, बंदे का काम ये है कि वो कहे अल्लाह मैंने सालू का रजा का वल जन्ना, मैं ये अल्लाह मुझे आपकी रजा चाहिए और जन्नत चाहिए, इस तरह अल्लाह ताला से जन्नत मांगे। बहरहाल हजरत जी, बहरहाल हजरत वाला ने इस मलफूज में फरमाया कि जिक्र में असल मकसूद क्या है, मलक याददाश्त, गफलत को दूर करना। याद रखो आसान लफ्ज यही है, अब उसको कुछ भी कहो लेकिन तसव्वुफ की जबान में मलक याददाश्त कहते हैं, यानी अल्लाह ताला के जिक्र और फिक्र का इस तरह दिल में जम जाना, अल्लाह ताला के जिक्र और फिक्र का इस तरह दिल में जम जाना और बैठ जाना के चलते फिरते हर वक्त उनकी याद उनकी फिक्र दिल में मौजूद रहे। हमारे हजरत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि ये मलक याददाश्त वैसे तो बड़े बड़े मुजाहदात اور ریاضتوں کے بعد حاصل ہوتا ہے، لیکن صوفیاء کرام کی اصطلاح میں ایک طریقے القلندر ہوتا ہے، طریق القلندر، اس کے ذریعے چپکے چپکے بیٹھے بیٹھے یہ ملک یادداشت حاصل ہو جاتا ہے. طریقہ قلندر، طریق القلندر یہ ہے کہ چار چیزوں کی عادت ڈالو، چار چیزوں کی عادت ڈالو. 48 ہو گیا. چلو انشاءاللہ اس کو تو کل کریں گے. چلو اس کو پورا کر لیں. جو بھی موافق طبیعت کام سامنے آئے، جو بھی موافق طبیعت کام سامنے آئے اس پر شکر ادا کرو. مثلا ہوا کا جھونکا آیا اور اچھا لگا، کہو الحمدللہ، اللہم لک الحمد ولک الشکر. گھر میں داخل ہوئے، بیوی بچوں کو بعافیت پایا، کہو اللہم لک الحمد ولک الشکر. دسترخوان پر بیٹھے، کھانا سامنے آیا، کہو اللہم لک الحمد ولک الشکر. اور سب ساتھ میں بیٹھ گئے تو پھر کہو اللہم لک الحمد ولک الشکر. اور بچہ کھیلتا ہوا اچھا معلوم ہوا تو کہو اللہم لک الحمد ولک الشکر. تو یہ دیکھو چار چیزیں آئی، ایک دو تین چار، نہیں نہیں ایک ہی ہے. تو یہ شکر ہر وقت چلتے پھرتے اٹھتے بیٹھتے اس کی رٹ لگاؤ. یہ طبیعت کے موافق جب کوئی کام ہو تو اس پر شکر ادا کرو، اور دوسرا طبیعت کے خلاف جب کوئی کام ہو تو اس پر صبر کرو. جو کام طبیعت کے خلاف سامنا ہے اس پر صبر کرو. مثلا بجلی چلی گئی، ناگواری ہوئی، کہو انا للہ و انا الیہ راجعون. گرمی لگ رہی ہے، کہو انا للہ و انا الیہ راجعون. کوئی تکلیف پہنچی، کہو انا للہ و انا الیہ راجعون. پاؤں میں کانٹا چوبا، کہو انا للہ و انا الیہ راجعون. یعنی کوئی بھی تکلیف آئی، کسی نے کچھ کہہ دیا، کسی کا کچھ ہو گیا، تو اس کو عادت ڈالو، صبر کرو. تیسری چیز، تو ایک تو طبیعت کے موافق کام ہو تو کیا کرنا؟ شکر کرنا. طبیعت کے خلاف کام ہو تو کیا کرنا؟ صبر کرنا. اور تیسرا، ماضی کے گناہوں پر استغفار، جو گزر چکے، جب ماضی میں کیے ہوئے کسی گناہ کا یا کسی برائی کا خیال آئے تو اس پر استغفار کہو، استغفر اللہ ربی من کل ذنب و اتوب الی. گزشتہ کل مجھ سے یہ گناہ ہوا تھا، کہو استغفر اللہ ربی من کل ذنب و اتوب الی. فجر کی نماز نہیں پڑھی، کہو استغفر اللہ ربی من کل ذنب و اتوب الی. فلاں وقت جھوٹ بولا تھا، کہو استغفر اللہ ربی من کل ذنب و اتوب الی. تو کتنی چیزیں ہوئی؟ تین. پہلا، طبیعت کے موافق ہو تو کیا کرے؟ شکر. طبیعت کے خلاف ہو تو کیا کرے؟ صبر. اور ماضی سے گناہ ہو گیا ہے کوئی تو استغفار. اور چوتھا، مستقبل کے خوف سے پناہ مانگنا، اندیشوں سے پر استعاذہ، مستقبل کے اندیشوں پر استعاذہ، یعنی آئندہ اللہ تعالی سے پناہ مانگنا، حفاظت مانگنا. مستقبل میں کسی اندیشے اور خطرے کا خیال آئے تو استعاذہ کرو اور کہو اللہم انی اعوذ بک من شرہ. مال خرید لیا اور اب تجارت میں نقصان ہونے کا اندیشہ ہے اور خیال آ رہا ہے، کہو اللہم انی اعوذ بک من شرہ. کل کیا ہوگا، پرسو کیا ہوگا، تو کہو اللہم انی اعوذ بک من شرہ. یہ کہتے ہیں نا، اللہم انی اعوذ بک من الہم والحزن واعوذ بک من العجز والکسل. یہ سب، یا اللہ میں آپ کی پناہ چاہتا ہوں، یہ دعائیں ہیں نا، جو اعوذ بک من جہد البلا و درک الشقا و سوء القضاء. ہر وقت اللہ سے مانگتے رہو. پناہ مانگنا کہ آئندہ کچھ ایسا نہ ہو. ابھی تو نعمت ہے، آئندہ نعمتیں نہ چلی جائے تو کہ اللہ میری نعمتوں کے زائل ہونے سے میری حفاظت. تو یہ ہے استعاذہ. تو لہذا یہ چار کام کرتے رہو، چار کام کرتے رہو، شکر، صبر، استغفار اور استعاذہ، اور پانچواں کام یہ ہے کہ دعا کرتے رہو، دعا کرتے ہو. کتنے بتائے تھے؟ چار چیزوں کی عادت ڈالو. کیا طریق القلندر کہتے ہیں؟ کلندر کہتے ہیں نا، کلندر. دعا کرتے رہو اور ہر وقت اٹھتے بیٹھتے چلتے پھرتے اللہ میاں سے کچھ نہ کچھ مانگتے رہو. اللہ میاں سے باتیں کرو نا، آج باتیں نہیں کرتے، اللہ میاں سے مانگتے رہو. اللہ مثلا آپ کسی سے ملاقات کے لیے جا رہے ہو تو کہو یا اللہ میں فلاں آدمی سے ملاقات کے لیے جا رہا ہوں، یا اللہ وہ مل جائے. گرمی لگ رہی ہے، کہو یا اللہ گرمی بہت لگ رہی ہے، اس کو ٹھنڈک سے بدل دیجئے، اس کو دور فرما دیجئے. یا اللہ پیاس لگ رہی ہے، یہ پانی عطا فرما دیجئے. ہر چیز اللہ سے مانگو. درد ہو رہا ہو اللہ سے مانگو کہ اللہ میرا درد ہو رہا ہے مجھے ختم کر فرما دیجئے، صحت دے دیجئے. اللہ یہ چیز ہو رہی ہے تو ہر چیز اللہ سے مانگو. سبق پڑھنے جا رہے ہو، کہو یا اللہ سبق کو آسان فرما دیجئے، سبق سمجھ میں آ جائے اور استاد صحیح وقت پر آ جائے. سبق پڑھانے جا رہے ہو تو کہو یا اللہ اچھے طریقے سے سبق پڑھانے کی توفیق عطا فرما دیجئے، یا اللہ صحیح بات دل میں ڈال دیجئے تاکہ طلبہ کو اچھی طرح سمجھا دوں. تو جو کام کرنے جا رہے ہو جاتے جاتے دعا کرتے چلے جاؤ، دعا کی کثرت کرو. سبحان اللہ. نہیں چلتے چلتے دل ہی دل میں باتیں کرو نا اللہ تعالی سے. اللہ کبھی کبھی بیٹھے ہیں فرصت ملی ہے تو باتیں کرو. تو جب یہ باتیں جب اللہ سے کروں گے تو اتنا مزہ آئے گا، اتنا مزہ آئے گا، اور وہ باتیں عبادت بنے گی، اور لوگوں سے باتیں کروں گے تو گناہ بنے گا. حکیم الامت حضرت مولانا اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ فرمایا کرتے تھے، جب کبھی کوئی شخص آ کر کہتا ہے کہ ایک مسئلہ پوچھنا ہے یا ایک بات پوچھنی ہے، تو حضرت فرماتے ہیں کہ کبھی تخلف نہیں ہوتا، کہ جیسے ہی کسی نے کہا کہ ایک مسئلہ پوچھنا ہے فوراً اللہ تعالیٰ سے دل دل میں دعا کر لیتا کہ اللہ معلوم نہیں کیا مسئلہ پوچھے گا، دل ہی دل میں وہ پوچھتا ہے نا کہ مجھے پوچھنا ہے، تو فوراً دل میں دعا کر لی کہ اللہ پتا نہیں کیا مسئلہ پوچھے گا. فوراً اللہ تعالیٰ سے دل میں دعا کر لیتے، اللہ معلوم نہیں کیا مسئلہ پوچھے گا، اللہ جو سوال کرے اس کا صحیح جواب میرے دل میں ڈال دے. یہ ہے ملکہ یادداشت. لہذا چھوٹی چھوٹی بات پر، چھوٹے چھوٹے کاموں پر اللہ تعالیٰ سے دعا کر لیا کرو. یہ ملک یادداشت حاصل کرنے کا چٹکلا ہے، چٹکلا چٹکلا ہے. ارے بہت عجیب چیز ملی ہے، اللہ ہمیں اس کی قدر کی توفیق عطا فرمائے. بہت عجیب آج کی طرح، اس پر عمل کرنے سے اور اس کی پابندی کرنے سے اللہ تعالیٰ اس کو آسان فرما دیتے ہیں. اس کے نتیجے میں ملک یادداشت حاصل ہو جاتا ہے. ہمارے حضرت ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ علیہ فرمایا کرتے تھے، کہا کروں گے وہ مجاہدات اور ریاضتیں. ارے کہاں کروں گے وہ مجاہدات اور ریاضتیں جیسے پہلے لوگ کیا کرتے تھے. اس ملک یادداشت کو حاصل کرنے کے لیے کیا کچھ پاپڑ بیلنے پڑتے تھے، مہینوں اور سالوں خانقاہوں میں جا کر رہتے تھے، اور مشائخ ان سے مشقت والے کام کروایا کرتے تھے. اب تمہارے اندر مشقت برداشت کرنے کی طاقت کہاں؟ اگر کسی شیخ نے ذرا سی مشقت ڈال دی تو اسی وقت بھاگ کھڑے ہو گئے، اب وہ طاقت وہ قوا نہیں رہے. اس لیے کہا وہ مجاہدات اور ریاضتیں کروں گے، لیکن اس چٹکلے پر عمل کر لو، اس چٹکلے پر عمل کر لو. ہاں اس چٹکلے پر عمل کر لو، یعنی شکر ادا کر لو، صبر کرو، استغفار کرو، استعاذہ کرو، اور دعا کی کثرت کرو، اور چلتے پھرتے اٹھتے بیٹھتے دعا کی رٹ لگاؤ اور اس کی عادت کر لو، تو اس کے نتیجے میں ملک یادداشت کا مقصود فی الجملہ حاصل ہونے لگتا. اس سے پھر اکثر اوقات اللہ تعالیٰ کی یاد دل میں رہتی ہے. اللہ تعالیٰ اپنی رحمت سے ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے. آمین آمین آمین. وآخر دعوانا الحمد لله رب العالمين. الله أكبر. دعاك اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم لك الحمد كله ولك الشكر كله ولك الخلق كله ولك الملك كله وبيدك الخير كله وإليك يرجع الأمر كله فإنا نسألك من الخير كله ونعوذ بك من شر كله ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم وصلى الله تعالى على خير خلقه وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. سبحان الله بحمده.